اجتماعی ہے انفرادی طور پر، آپ نے اس حالت کو نہیں بدلا اور سود کو نہیں چھوڑا تو ہماری ان سے جنگ ہے، ہمارے ساتھ رہنا ہے تو سود کے کاروبار کو ختم کرنا پڑے گا، اپنے مال کے ذریعے باقاعدہ مال سے بہت بورڈرس قانونی طور پہ سب کو کہہ دیا کہ آج کے بعد سود سارا ختم کیا جاتا، اس آج کے بعد سود نہیں لیا جا سکتا، میں سے بڑا آدمی بھی اگر سود لے گا تو پھر حکومت اس سے زبردستی سزا دے گی اور اس کو اس کام سے زبردستی ہو کر بند کرے گی، اس کے ساتھ نجران کے عیسائیوں کو جب اسلامی حکومت نے خود مختاری اندر دے دی تو ساتھ یہ بھی معاہدے کے اندر لکھ دیا اگر تم نے سود کا کاروبار کیا تو یہ معاہدہ ایسے منسوخ اور پھر تمہارے ساتھ جنگ جاری ہو جائے، ہر دن میں اللہ و رسول ہے، اس لیے تو حضرت عبداللہ ابن عباس جن کو حبر اللہ کہتے ہیں، حضرت عبداللہ ابن عباس رضی اللہ تعالیٰ عنہ جنہوں نے حضرت ابو ہریرہ کے بعد سب سے زیادہ احادیث مروی کی، حضرت عبداللہ ابن عباس وہ ہستی ہیں جن کے بارے میں رسول اللہ نے باقاعدہ یوں ہاتھ اٹھا دیے اور ان کے لیے دعا فرمائی، اللہ دین اے اللہ اس عبداللہ ابن عباس کو دین کا فکم عطا فرما دے، ولی تعبیر القرآن اور قرآن کی سے تفسیر سکھا دے، جس کے لیے رسول اللہ صلی اللہ علیہ وسلم نے یوں دعا کی ہے اس کے بارے میں کیا خیال ہے آپ کا، دین کو اس سے زیادہ کوئی اور بھی سمجھے گا؟ حضرت عبداللہ ابن عباس حسن بصری نام سنا ہوگا آپ نے، میں چھوٹی ہستیوں کا نام نہیں لے رہا، سرین ربیعہ بن انس کی رائے یہ ہے جو شخص دارالاسلام میں سود لے، دارالاسلام یعنی وہ مملکت جہاں پہ مسلمانوں کی حکومت قائم ہو جائے اور اللہ کا دین دو حوالے کر دیا جائے پھر بھی وہ سود لے تو اسے توبہ پر مجبور کیا جائے، اگر باز نہ آئے تو اسے قتل کر دیا جائے، ہر دن میں اللہ و رسول، کوئی بات سمجھا سکا یا نہیں، ہر دن میں اللہ ہی وہ رسول ہے، وہ اللہ اس کے رسول کے ساتھ دل بڑا مادہ ہو گیا ہے، اب اسلامی حکومت کا فرض ہے اس کا سر تم کر دی، جب توبہ کا اسے موقع دیا اور توبہ کرنے سے اس نے انکار کر دیا، دوسرے بھی تمام فوکار اس بات پر متفق ہیں، یہ تو میں نے ان کی رائے بتائی ہے، اور باقی فوکار بھی کہتے ہیں کہ جب کوئی سود خوری کرتا ہو اور اسے منع کر دیا جائے، اسے بتا دیا جائے کہ اللہ اس کے رسول کے ساتھ جنگ ہے اور وہ توبہ سے انکار کر دے تو اس کو اس وقت تک قید رکھا جائے جب تک وہ توبہ نہ کر لے یا اس کی موت اس حالت میں آ جائے، لیکن ہزار نہیں رہ سکتا اسلامی مملکت میں، ہر دن میں اللہ کے رسول ہے، اس کو پھر پڑھیے، فلن تفعلوا فلن تفعلوا، اور اگر تم نے ایسا نہیں کیا فاذنوا بحرب من اللہ، تو یاد رکھو کہ یہ اللہ اور اس کے رسول کے ساتھ اعلان جنگ ہے تمہاری طرف سے، ان تب تم وہ اور ان اگر تب تم توبہ کر لو، تم کا مطلب وہی ہے، تم نہیں اردو کا کریں گے، ان تب تم اگر تم توبہ کر لیتے فلکم فا بس لکم تمہارے لیے رؤوس اموالکم، رؤوس راس کی جمع ہے، راس مال اردو میں نہیں کہتے، تمہارا اصل مال راس مال جو ہے اصل در جسے کہتے ہیں وہ تمہارا تمہیں مل جائے اگر توبہ کر لیتے ہو، اگر توبہ نہیں کرتے تو اس وقت تمہارا اثر بھی نہیں ملے گا، کوئی تو اگر ہوگا تو تمہارا اصل مال تمہیں مل جائے گا، وہ تمہیں دلا دیں گے، اور ایسا نہیں ہوگا کہ تمہارے اوپر زیادتی ہو جائے اور تم بولے میں سود ہی لینا تو پھر جنگ ہے، پھر تلوار تمہارا حال ہے. لا تظلمون ولا تظلمون، لا تظلمون، نہ تم ظلم کرو نہ تم پر ظلم کیا جائے، وہ تمہارا مالا واپس ملنا چاہیے، تمہارا حق ہے، وہ ملے گا تجھے. ہر اس میں تو تم ظلم نہ کرو، جب سود کا کاروبار کرتے ہو تو ظلم کرتے ہو. اور ایک بات آپ کو بتاؤں، میں نے جتنا دین پڑھا ہے اب تک اس کا خلاصہ یہ ہے کہ اسلام تلوار نکالتا ہی اس وقت ہے جب یہ امن کا دین ہے، یہ پیار کا دین ہے، یہ محبتوں اور مبتوں کا دین ہے، یہ بھائی چارے کا دین ہے، یہ اخوت اور مساوات کا دین ہے، یہ پیار کے ساتھ معاملہ کرنا سکھاتا ہے. جب کہیں پر ظلم ہوتا ہے تو پھر یہ اپنی تلوار نکالتا ہے. وہ کہتا ہے اسرا خان کا ظالمن اور مظلوم اپنے بھائی کی مدد کرو، انسرا خان کا اپنے بھائی کی مدد کرو، ظالمن اگر وہ ظالم ہو مظلوم چاہے وہ مظلوم ہو. اس کے اندر بڑی حکمت کی بات بتائی گئی ہے. صحابہ نے پوچھ لیا یا رسول اللہ مظلوم کے لیے تلوار نکالنا یہ تو سمجھ آتی ہے، ظالم بھائی کی مدد تلوار کے ساتھ نہ چاہتے تو تلوار اس کو مارو تاکہ وہ آخرت کے اندر اس کو روکو تلوار کے ساتھ، تاکہ وہ دنیا کے لوگوں پر ظلم نہ کرے اور آخرت کے اندر ظلم کرنے کی وجہ سے بری سزا نہ لے لے. خود سرخا کا ظالمن اور مظلومن، ظالم ہے تو تب بھی اس کی مدد کرو، تلوار کے ذریعے ہی مدد کرنی ہے، اور مظلوم ہے اس کا ہاتھ روکنا ہے، اگر اس کا ہاتھ رک گیا ہے اسے توبہ کرنی ہے تو بچ گیا. لڑائی سے پہلے توبہ کا موقع دینا لازم ہے، لیکن توبہ بھی نہ کرے تو اسے لڑنا.
اپنے اندر کے احساسات کے ساتھ اور خوشیوں کے ساتھ اس پورے بھائی
معاف کر دے. جب اس نے معاف کروا لیا تو اب کسی کا کردگار کوئی ظالم کو مزید نہ رہا. اس طرح مدد کرنا. لیکن کمینا چپ آدمی اس بات کو سمجھتا نہیں. اس کے پیچھے جو معاملہ ہوتا ہے وہ مال کی محبت ہوتی ہے. میرا مال بڑھ جائے, میرا مال بڑھ جائے, میرا مال. مال کی محبت دل کے اندر تو ایسی محبت رہ سکتی ہے, یا اللہ کی یا غیر اللہ کی. وہ محبت ہے تو اس وقت پرواہ نہیں کرتی. وہ غیر اللہ کی محبت کو پال لے گا تو اس کے دل کے اندر پھر اللہ کی محبت آ جائے گی. ممکن ہے ذہن میں ہو آپ کے کمی کی محبت, ابو کی محبت, بیوی کی محبت, شوہر کی محبت, اولاد کی محبت, یہ اللہ نے تو ڈالی ہے. یہ ساری محبتیں اللہ کے حکم کی وجہ سے اللہ سے پیار نہ ہوتا تو کوئی ماں اپنے بچہ جلتی ہی نہ. مجھے تو کہیں ہو جاتی. اللہ کا حکم ہے اس کو مسلم ماننا. دوسروں کا احترام آدمی جسے کہتے ہیں وہ ختم ہو جاتا. پھر اس کا مال کو کرتا ہے, اس کے گھر کی چیزوں کو کرتا ہے. رسول اللہ صلی اللہ علیہ وسلم کا اگر قرض بھی دیا تھا اور قرض واپس نہیں ادا کر سکا تو خبردار اس کے گھر رہائش کی جگہ, اس کے پہننے کے کپڑے اور اس کے وہ اوزار جس کے ساتھ وہ کاروبار کرتا ہے, یہ کسی صورت میں کسی حکومت کا بھی نہیں. یہ پھر اس کے پاس رہے گا. وہ اپنے مکان بیچ کر, اپنے کپڑے بیچ کر اور اپنے اوزار بیچ کر, اپنی دکان بیچ کر تمہارا قرض نہیں اتارے گا. آپ کے لوگ اگر مدد کر دیں تو بسم اللہ بھائی کیسا کیسا کر سکے. باقی معاف کر دو, کھلے دل سے معاف کرو. اتنے وقت میں میرا قوانین پر مال اللہ کی راہ میں لگانا اور اپنے ضرورتوں پہ لگانا یہ تو اللہ ہی کی طرف سے فرض ہے. اللہ ہی کی محبت کے تحت ہم یہ کام کرتے ہیں. یہ مال مجھے اور آپ کو بھی پسند ہے تو اگر کہ مجھے مال پسند ہی نہیں تو اپنی فطرت سے وہ لڑ رہا غلط کہتا ہے. اللہ نے اس مال کو خیر کے لفظ سے عربی قرآن حکیم میں یاد کیا. یہ سب سے خیر ہے. لیکن اس کی حدود متعین کر دی. جب پاکستان بنا 1947 میں تو ہم نے مالی طور پر ہندوستان کے اندر ہمیں کچھ ملا ہی نہیں تھا, حصہ ہی نہیں ملا تھا, خزانہ خالی تھا. بعض سیٹوں کا نام اسفانی وغیرہ کا آتا ہے جنہوں نے ہماری مدد کی, اور ان کا نام آتا ہے اللہ دن سی پر فوت ہو گئے ہیں گورنر صاحب, انہوں نے مدد کی تھی. انہوں نے تو سرکاری ملازمین کو اور فوج کو تنہا دینے کے لیے بھی پیسہ نہیں تھا. غربت کا یہ عالم تھا اور لوٹے پوٹے کافلے آ رہے تھے, حالت بڑی خراب تھی. ہم نے کہا کہ یا اللہ خوشحالی چاہیے, اس لیے جانا تھا کہ ہم مومن تھے, مسلمان تھے. اگر مسلمان ہوتے تو یقیناً جاتے ہیں. ہم ان کی طرف گئے ہی نہیں. یورپ اور امریکہ کو ہم نے اپنی آنکھوں سے دیکھ لیا تھا کہ بڑے خوشحال ہیں. ان کے یہاں بینک چل رہے ہیں اور بینکوں کی وجہ سے ان کا کاروبار بہت پھیل گیا ہے. تو ہم انہیں سے جا کے پوچھتے ہیں کہ خوشحالی کا کیا رستہ ہونا چاہیے. فتوا کے اندر میں نے بتایا کہ مومن کس سے پوچھتا ہے. ہم نے جا کے کس سے پوچھا؟ یورپ سے اور امریکہ سے. مومن رہ گئے. جس نے کسی دوسرے کی آواز کو بلند کر دیا اللہ اس کے رسول کی آواز پر, تو اللہ نے لگا تک میں تھا امال امال کو تم نہ تک کروں, ہم تمہارے امال کو ضائع کر دیں گے اور تمہیں اس کی خبر بھی نہیں ہوگی. تم نے کرنا پڑا, نہیں قبول کیا, لیکن ضائع ہو گیا تم. तुमने किसी और की बात को मान लिया है। हमें यूरोप के लोगों ने समझाया कि अल्लाह के बंदो तुम बहुत अच्छे लोग, हम तुम्हें एक तरीका बताते हैं कि माल को बढ़ाने का यह जो कदीम तरीका था कि तजारत करो पैसे बढ़ेंगे, 100 रुपया होगा 200 हो जाएगा, ये बड़े इस तरह से तुम तो बहुत गरीब हो, तुम इस तरह करो कि तुम्हारे यहां चंद लोगों के पास तो ज्यादा पैसे है ना, ज्यादा लोगों के पास है ही लेकिन चंद लोगों के पास तो ज्यादा है, तुम इस तरह करो कि अपने ऑफिस मुख्तलिफ इलाकों में बना दो और अपने ऑफिस के अंदर लोगों को कहो कि तुम्हारा माल हमारे यहां महफूज हो जाएगा, हमारे यहां देखो घर के अंदर चोरी डकैती होगी नहीं करते तो चार वो जो आपने जागीरदार पर रखे हैं उनके पास बड़े बड़े मच्छंदर होते हैं उनको कहो तो चोरियां डकैतियां करे ताकि लोगों का माल गैर महफूज होना शुरू हो। जब लोगों का माल गैर महफूज होगा तो अपने माल को बचाने और अपनी जान की हिफाजत के लिए फौरन तुम्हारे पास माल लेकर आ जाएंगे। वो माल लेकर जब तुम्हारे पास आए तो उन्हें कहा कि देखो हम तुम्हारा माल जबरदस्ती इस तरह नहीं लेंगे, तुम्हारा माल है वो महफूज कर लें उसके हम तुमसे थोड़े से चार्जेस लेंगे, और सिर्फ चार्जेस ही नहीं लेंगे भगत में वो अपने पास से भी कुछ दें। उन्होंने एक फार्मूला बनाकर हमें बताया कि अगर कुछ माल तुम्हारे पास 100 रुपया फर्ज को जमा कराता है उसे कहो तो 100 रुपया जो तुम्हारा है ये तुम्हारा ही है, बोलते 100 रुपया तुमने हमारे पास जमा करा दिया हम उसके ऊपर हक रखते थे तो उसके ऊपर जो अखराजात है वो तुमसे ले उसको छोड़ो तू। अभी हम ये करते हैं कि उनसे माल लेकर वो लोग जिनके पास हुनर है जिनके पास सलाहियतें हैं वो काम को आगे बढ़ाकर पैसा कमा सकते हैं उनकी तलाश करो, उन्हें कहो कि तुम्हारे पास पैसा नहीं है लेकिन साहित्य है और तुम हमारे पास आओ हम तुम्हें ये माल देते हैं तुम इस माल को ले जाओ और जाके उससे कोई कारोबार करो। वो कर्ज के तौर पर माल दिया और उसे कहा लेने वाले को कि तुम्हारे पास तो घर में चूल्हा नहीं चलता था वो हमारे पास से पैसे ले लो, ये पैसे लेकर तुम अपने घर का चूल्हा भी जलाना और ये कारोबार करोगे तो इस तरह करना कि कारोबार में से इतने परसेंट पैसे तुमने हमें वापस करने हैं महाना, ये तुम्हारी शरा किस्त होगी, असल दर बाकी रहेगा और ये तुमने हमें देते जाने जो तेरे प्रॉफिट में थी वहां तू कमाएगा उससे प्रॉफिट आएगा, प्रॉफिट में से इतना हिस्सा हमें दे देना हम तुमसे सिर्फ 7% लेंगे, उनसे 7% लेकर इस निजाम को पक्का करने के लिए इस तरह कर देना कि वो जिसने तुम्हारे पास पैसे रखवाए हुए ना उसमें से 4% उसको दे देना 3% तुम अपने माल के लिए रख लेना, पाकिस्तान को भी बचत हो जाएगी वो सरमायादार जो है उसको भी बचत हो जाएगी, उसके 3 रुपए उसको मिल गए 100 के उसके 103 हो गए और जिसके घर में चूल्हा नहीं जलता था वो चूल्हा भी जल जाएगा। उसने जादू की ये जब बात सुनाई तो हमारी राल टपक दी है ना भी वो तब भी जीत जाता अपनी तब भी घर में घुसा दिया जाती, हमने ऑफिस को बैंक का नाम देकर पूरे पाकिस्तान के अंदर फैला दिया और वो जो हम उससे 7% वापस ले रहे थे अल्लाह ने कहा ये सूद है, अल्लाह ने कहा कि ये हर दिन अल्लाह है मेरा सूद है, हमने अल्लाह उसके रसूल के साथ खुली जंग का ऐलान कर दिया, कौन अल्लाह जो हमारा रब था, मैंने सोचकर जुमला कहा रब है नहीं कहा रब था, पहले मानते थे जब उन्होंने यह बता दिया कि इस सुबह नाम के जरिए तुम्हारे घर में घुसा दिया आएगी, हमने पवन हार को अपना पवन हार नहीं माना हमने उनको मान लिया कि इस तरह हमारे हार घुसा लिया है, साल का तजर्बा क्या बताता है कि सूदी निजाम के बैंकिंग सिस्टम जबकि पूरी दुनिया में पूरे पाकिस्तान के अंदर कई छोटे से छोटा दौर रह गया जहां यह ऑफिस नहीं खोला गया क्या اس نظام نے خوشحالی دے دی. لوگ اپنے اگر خوشحالی ہوتی تو اپنے گھر کے پنکھوں سے جھول جاتے.
وارڈ بوائے
अपनी अस्मत बेच गई और उसने वो दवाई अपने बच्चे के लिए दी। जो काम अल्लाह उसके रसूल की मर्जी पर खराब करती है, अल्लाह मना करते हैं कि तुम कतरे की रबत को अपनाओ, लोगों को नहीं सुनाया जाता तो हम तुम्हें बहुत से देंगे, मैं तो तुम सोच भी नहीं सकते। हमने अल्लाह को इस काबिल नहीं समझा कि वो वादा पूरा करे। अब अल्लाह के साथ जंग है, मैं भी मसरूफ हूं और आप भी मसरूफ हैं और पूरी कोर्ट के साथ मसरूफ। आप कहेंगे कि जनाब आपने हम पर इल्जाम लगाया, हम तो सूद नहीं लेते। तो शरीयत कोर्ट ने जब कह दिया था कि सूद का कारोबार हराम है, अल्लाह ने कह दिया है तो अब सूद का कारोबार नहीं चलेगा। तो डॉक्टर तंजीर अहमान की रिपोर्ट के मुताबिक हम वैस उद्योग बैंकिंग सिस्टम चलाएंगे और एक साल के बाद पाकिस्तान के अंदर पूरे इस्लामी निजाम का निकास कर देंगे। तो आपके और मेरे महबूब कायद जनाब मियां मोहम्मद नवाज शरीफ साहब वो सुप्रीम कोर्ट चले गए और सुप्रीम कोर्ट जाकर उन्होंने ये दरख्वास्त दी कि हम पाकिस्तान को टाइगर ऑफ एशिया बनाना चाहते हैं। मैं आवाम से वादा करके आया हूं, मैं लाहौर को पैरिस बनाना चाहता हूं, मैं आवाम से वादा करके आया हूं। मुझे टाइगर ऑफ एशिया बनाने दिया जाए, मुझे लाहौर को पैरिस बनाने दिया जाए, मुझे इस हुक्म शरीयत कोर्ट के इस हुक्म के खिलाफ कह दिया जाए। हम सूद का निजाम चलाना चाहते हैं, हम अल्लाह रसूल के साथ खुले जंग करना चाहते हैं। मैंने रसूलुल्लाह से पूछा कि या रसूलुल्लाह ये खुली जंग है, आपका क्या कब्जा है इस पर? क्या वाकई बड़ी शदीद जंग है ये खुली जंग अल्लाह उसके रसूल के साथ? कहा जिसने सूद के कारोबार के जरिए खुशहालियों का ख्वाब देखा है उसकी हालत इस तरह जिस तरह किसी शख्स ने अपने हकीकी ईमान के साथ 70 दफा जला कर उनसे बख्तर फेल किया। मैसे अपने हकीकी ईमान के साथ 70 दफा जला कर उनसे बख्तर फेल करके ये दरखास्त दी, साथ ये भी दरखास्त दे दी, ये उनके हाथ देखिए, साथ ये भी दरखास्त दे दी कि वो जो डॉक्टर तंजीलों का नाम रिपोर्ट है जिसके अंदर रैसुद्दीन बैंकिंग का निर्धारण दिया गया है उसकी इशारत पर पाबंदी भी लगा दी जाए। आज तक उसकी इशारत पर पाबंदी है। यह काम तो उस बदमाश ने दिया था, लेकिन उसको यह कुवत किसने दी? जिंदाबाद के उसके नारे किसने लगाए? अपने वोट की ताकत से हमारे इंतजार में उसको किसने पहुंचाया? अगर उसके असूल के खिलाफ जंग करने के लिए लोगों आप उसके अंदर बराबर के हिस्सेदार हैं, आप बड़े जुम्मन नहीं है। अगर यह सकती है तो उसको इस काबू कर दिया कि अवामी कुवत बनता और अवामी कुवत बनकर इकतदार का हासिल करता और इकतदार लाकर कहता कि अल्लाह उसके रसूल को तकवे की रवे से पढ़ने पर वो ऐसा नहीं कर सकते, लेकिन बैंकों के जरिए सूद के निजाम के जरिए हम खुशहाली ला सकते हैं। उस वक्त अगर मैं बात करता तो थ्रेटिकल हो जाती है, लेकिन मैं कहता हूं कि अब तो आपने सर की आंखों से देख लिया है उसके जमाने में रातों रात करोड़पति बने की स्कीमें चली थी, बच्चा बच्चा जुआ खेलने लग गया था, हत्या के बेटे में बड़े बच्चों ने जुआ लगाने शुरू कर दिए, रातों रात करोड़पति बनने का कभी कम दिया जाता था। यहां पर बैंकों की तरफ से बकायदा उस जमाने में ये ऐलान होते थे कि इस काम को अपना रातों रात करोड़पति बन जाओगे, सब जो को पता है हमारी सुप्रीम कोर्ट भी जिसको आजाद करवाने के लिए हम निकले हुए हैं, उसने बड़ी फराख दिली के साथ अल्लाह उसके रसूल के खिलाफ जंग करने का हमें इजाजत नामा दे दी। हमारा वक्त हो गया, पहले नायात का तर्जमा एक दफा फिर देखते हैं। हाँ, जो लोग ईमान ले आए और नेक अमल करें और नमाज कायम करें और ज़कात दें, उनका अजर बेशक उनके रब के पास है और उनके लिए कोई खौफ और रंज का मौका नहीं। हमने चूंकि उसको कायम नहीं किया, रंज और खौफ आपके घरों में है कि नहीं? रंज और खौफ मेरे मुल्क में है कि नहीं? ये खत्म हो जाएगा उस रब को अपना लो जिसे तकवा कहते हैं। अगर नहीं तो ये बात मुसलमानों को कही जा रही है, काफरों को नहीं कही जा रही। पकड़ो फिर तकवा इख्तियार कर लो। मतलब तुम्हें तफसील से समझा चुका जी, पहले पकड़ो और अगर तुमने ये तकवे की रवज को ना अपनाया, तकवे की रवज को अपना गया तो माँ तुम्हारे घर आ जाएगा कमिंदो। किसी को देकर पति और उसके ऊपर फिर कर्तव्य को मुझे सूख गया और उसके बाद अपने घर में बैठ कर मुझे दे। खुशहालियां चाहते हो तो तकवे की रवज को अपनाओ, और तुम अगर इसको नहीं मानोगे मेरी बात को तो याद रखो अरबिन अल्लाह व रसूल छोड़ दो। फजल अरबिन अल्लाह, लोगों जो ईमान लाए हो खुदा से डरो, जो कुछ तुम्हारा सूद लोगों पर बाकी रह गया है उसे छोड़ दो, अपना लो। अगर वाकई तुम ईमान लाए हो, अगर तुमने ऐसा ना किया तो आगाह हो जाओ, मैं खबरदार कर दिया है कि अल्लाह उसके रसूल की तरफ से तुम्हारे खिलाफ ऐलान जंग है। एक है मैं ऐलान जंग करता हूं, एक अल्लाह जब राजक है वो ऐलान जंग कर दे तो क्या हाल होगा? ये अल्लाह ने कर दिया, राजक ने कर दिया है, रब ने कर दिया है, उसको मना लो। कोई कीमत, कोई टका, कोई पैसा नहीं लगना, सिर्फ तकवे की रवज को अपनाना है, सिर्फ तकवे की रवज को अपनाना, नमत के घर में आ जाएगी। नहीं तो तुम अभी तौबा कर लो, अभी मौका है। अब तो 7 साल के अंदर तुमने देख ही लिया, अभी तौबा का मौका है। और सन 2010 बड़ा करीब है, मैं फिर कहता हूं अभी तौबा का मौका खुला है, फिर शायद ये मौका भी न रहे। अभी तौबा कर लो और सूद छोड़ दो तो तुम्हारा अपना असल सरमाया लेने का तुम हकदार हो, तुम्हें मिल जाएगा। मेरा जो तुम्हारे लिए खुशहालियां हैं वो भी तुमसे छीन लें। ना तस्लिमून वला तुस्लिमून, ना तुम जुल्म करो ना तुम पर जुल्म किया जाए। तुम्हारा कर्जदार तंगदस्त हो तो हाथ खुलने तक उसे मोहलत दे दो। इनका नजू उसरा तुम, इनका न अगर है वो जू वाला, जू जी जी शान हम ना रखते, जू कहते हैं वाले को, उसरा वही करना जिस उर्दू में उसरत कहते हैं, इशरत और उसरत, इशरत खुशहाली, उसरत तंगी। अगर वो तंगी वाले पर नजर आ तो नीला मैसर मयसर होने तक आसानियों तक उसको तुम मोहलत दे दो। नहीं तो सदको और अगर फटका कर दो, उसको मैं बता रहा था मोहलत देकर वापस लेने का ये थोड़ा मिलेगा। नहीं तो सदको अगर तुम सदका कर दो, उसे वैसे ही माफ कर दो, खैरुलकुम ये तुम्हारे लिए बेहतर। ये कौन कह रहा है? जो अल्लाह है। इन कुन तुम तालमून, अगर तुम जानते हो तो अल्लाह मेरा और आपका हामी नासिर हो, अल्लाह मेरा और आपका हामी नासिर हो, अल्लाह मेरा और आपका हामी नासिर हो। हमने जो आज तकवे के हवाले से पढ़ा है, अल्लाह हमें उस पर अमल करने की तौफीक अता फरमा दे। رواج کو اپنانے ہی سے پاکستان کی خوشحالی اور بقا، حزن اور ملال سے نجات، یہ اللہ کی طرف سے آپ کو متعدد کلید مل گئی ہے، ایک چابی مل گئی ہے، اس پر لگا لیجئے اور خزانے کھولنے شروع کر دیجئے، خزانے کھل جائیں گے انفرادی طور پر بھی اور اجتماعی طور پر بھی. دعا کے بعد اگر کوئی سوالات ہوں تو میں اس کے لیے حاضر ہوں، لیکن پہلے دعا پھر اس کے بعد سوالات. سوالات سننے ہو یا کرنے ہو تو آپ کو اس بات کی اجازت ہوگی کہ آپ بیٹھ کر سن لیں. میں ذرا پیچھے کر لوں. اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. اللہ قرآن کو ہمارے دل کی بہار بنا دے، دل کا سرور بنا دے، آنکھوں کا نور بنا دے، غموں کا مداوا بنا دے، دکھوں کا علاج بنا دے. یا اللہ قرآن حکیم کو ہمارا ساتھی بنا دے، لمحات کا ساتھی، سوچ کا ساتھی، ساری زندگی کا ساتھی بنا دے، وقت عیش کا ساتھی بنا دے، وقت تیش کا بھی ساتھی بنا دے. قرآن حکیم کو ہمارے لیے شفا بنا دے، اور قرآن حکیم کو ہمارے لیے شفاعت کرنے والا بنا دے. رب ذوالجلالہ والاکرام ہمیں تقوی کی روش پہ چلا لے. یا اللہ آپ کی توفیق سے ہی سب کچھ ہوتا ہے، ہمیں توفیق عطا فرما، ہمارے لیے سہولتیں فرما دے، ہم آپ کے رستے پہ چل سکے. شیطان نے آپ کے رستے پہ چلنا ہمارے لیے بڑا مشکل کر دیا ہے. یا اللہ شیطان اور شیطان کے ساتھیوں کو اکیلا شکست دے دے. یا اللہ پہلے بھی عذاب کو تو نے اکیلے شکست دی تھی، اب ان ساری شیطانی قوتوں کو جو جنوں میں سے اور انسانوں میں سے، آج ان کو شکست دے دے. یا اللہ ہمیں توفیق عطا فرما کے تیرے رستے پہ چل سکے. یا اللہ ہم سب کو توبہ کرنے کی توفیق عطا فرما. یا اللہ جو بخصوص میرا نواز شریف صاحب کے لیے دعا کرتا ہوں، گیا اللہ انہیں بھی توبہ کرنے کی توفیق عطا فرما. اور وہ نواز شریف صاحب کے ہم نے جو ان کے ساتھ کر رہے ہیں، نواز شریف صاحب واپس نہ آئے تو انہیں بھی توبہ کرنے کی توفیق عطا فرما. یا اللہ ہم پر ایسے حکمران عطا فرما جو تقوی کی روش کو اپنانے والے ہوں. یا اللہ جو تقوی کی روش کو اپنانے والے ہوں، جن کا صبح و شام بتاتا ہو کہ وہ تقوی کی روش والے ہیں. یا اللہ اپنے دین کو غالب کرنے کے لیے جو قوت کے اسباب کی دنیا چاہیے وہ ہمیں مہیا کرنے کی توفیق عطا فرما. یا اللہ آپ ہی سے توفیق مانگتے ہیں، ہم کمزور ہیں ہمیں طاقتور کر دے. یا اللہ ہم تھوڑے ہیں ہمیں زیادہ کر دے. یا اللہ ہم ویکل ہیں، ہمیں فہم اور فراست عطا فرما دے، ہمیں شعور عطا فرما دے. یا اللہ اپنے اور اپنے رسول کی محبت عطا کر دے. یا اللہ تیرے دین کے حیا کے لیے جو کام کرتے ہوئے دنیا سے چلے گئے ہیں، یا اللہ ان سب کی قبر کو نور سے بھر دینا. بالخصوص سید ابو العالی مودودی علیہ رحمہ، جنہوں نے اپنے ذاتی خرچ سے مجھے باہر پڑھنے کے لیے بھیجا، یا اللہ ان کی قبر کو نور سے بھر دینا. اور وہ میری ماں، وہ میری محسنہ، وہ میری مربیہ، جنہوں نے میری پکڑ کر مجھے اس رستے پہ چلایا اور یہاں پہ لا کے کھڑا کر دیا. زندگی کا دن کا مشن ہے اللہ کے دین کی تبلیغ اور اس کے قرآن کی اشاعت تھی. یا اللہ اس کی قبر کو نور سے بھر دینا. یا اللہ اس کی قبر کو نور سے بھر دینا. اعلیٰ علیین میں جگہ لائے فرمانا جن کے عزیز و اقارب دنیا سے چلے گئے ہیں. یا اللہ ان سب کی غلطیوں کو معاف فرمانا، ان کی نیکیوں کو بڑھا کے قبول فرما لینا. یا اللہ پاکستان کی خیر، یا اللہ پاکستان کے خیر. یا اللہ پورے عالم اسلام کو اپنی حفاظت میں لے لے. جس طرح پہلے آپ نے تمام احزاب کو شکست دی تھی اکیلے ہی، اب بھی شکست دے دیجیے. یا اللہ، یا اللہ ہمیں ان لوگوں میں شامل کر لے جن کو آپ پیار کرتے ہیں. یا اللہ ہمیں ان لوگوں میں شامل کر لے جنہیں آپ پیار کرتے ہیں. یا اللہ ان لوگوں میں شامل کر لے کی طرح دین کا احیاء کرتے ہیں. یا اللہ ہمارے ہم سے کوئی کام لے لے, یا اللہ اپنے دین کو قائم کرنے کا کام ہم سے لے لے, ہم لوگوں کو کچھ قسمتوں میں شامل کر لے جو تیرے دین کا غلبہ کرنے والے. یا اللہ اپنی ذات کے اوپر بھی, اپنے ملک کے اوپر بھی تیرے دین کا غلبہ کرنے والے ہم بن سکے. وصلی اللہ تعالی علی خیر خلقہ محمد وعلی آلہ واصحابہ اجمعین برحمتک یا ارحم الراحمین. من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم. واتقوا یوم ترجعون فیہ الی اللہ ثم توفى كل نفس ما كسبت وهم لا يظلمون.
یہ قتل نہیں ہے کہ وہ جو اصل گھر دیا ہوا تھا تم
کو کرنا چاہے اگر تمہارے ساتھ معاہدہ ختم ہوا میں کہیں اور کروں گا تو ان کا پھر راسل مال اصل مال بھی حکومت کے قبضے میں ہوگا. یہ توبہ کرنے والوں کے لیے ہے کہ ان کا اصل مال واپس کروایا جائے گا. تم پر ظلم ہو نہ تم کسی پر ظلم کرنے والے بنو. اس صورت کے اندر ایک اور شکل پیدا ہو جاتی ہے کہ ایک آدمی جس کے پاس سے آپ نے مال لینا ہے, جس کو اپنا مال آپ نے سود پر دیا ہوا تھا, وہ دینے کے قابل ہی نہیں. وہ پیسے اس نے لیے تھے بچی کی شادی پر استعمال کرنے کے لیے, شادی ہوگی اب دینے کے لیے اس کے پاس پیسے ہی نہیں. اب وہ اسرت والا ہے, تنگی والا ہو گیا ہے, نظر آپ الا میسر. تو وہ جو اصل گھر میں تم نے واپس لینا ہے, سود کو تم نے معاف کر دیا, اب اصل گھر جو تم نے واپس لینا ہے وہ بھی اس کو مہلت دو, اتنا مہلت دو جتنے عرصے میں وہ تمہیں واپس کر سکے. نئی سیاح کا لفظ استعمال کیا ہے, دو دن چار دن دس دن کا لفظ استعمال نہیں کیا. لوگ اپنے مقروض کو